यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संविधान र गणतन्त्रको पक्षमा प्रतिबद्ध रहने नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णय। नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। आज विश्व क्षयरोग विरूद्धको दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 41 जनाको मृत्यु।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस्
सजिलो छ एकै साथ
फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब समाचार विस्तारमा। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान र गणतन्त्रको पक्षमा प्रतिबद्ध रहने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको बैठकले संविधानको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रहँदै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा नेपाली कांग्रेस क्रियाशील रहने निर्णय गरेको हो। बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा एकजुट भएर अगाडि बढ़नुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्ने आवश्यकता पनि औल्याएको छ। बैठकमा महामन्त्री गगन कुमार थापाले समसामयिक विषयमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकले पार्टीको विदेश स्थित जनसम्पर्क समितिमा दुई किसिमको क्रियाशील सदस्यता रहने निर्णय पनि गरेको कार्यवाहक मुख्य सचिव डाक्टर प्रदीप पराजुलीले बताउनुभयो। बैठकले स्वतन्त्र विद्यार्थी युनियन सोभियो चुनावको हालसम्म प्राप्त नतिजामा नेपाल विद्यार्थी संघ पहिलो बन्न सफल भएकोमा बधाई तथा शुभकामना पनि ज्ञापन गरेको छ। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले गणतन्त्र विरोधी स्वार्थ समूहको गतिविधिलाई लक्षित गर्दै नेता कार्यकर्तालाई गणतन्त्रका पक्षमा एकजुट हुन पनि आग्रह गर्नुभयो। सभापति देउवाले यदि कसैलाई सत्ता वा शासनमा आउन मन भए विधिसम्मत संवैधानिक बाटो खुला रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति सामाजिक न्याय र समतामूलक समाज निर्माणबाट मात्रै विकास र समृद्धिको उद्देश्य प्राप्त गर्न सकिने बताउनु भएको छ। नेपाल सरकारको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उपलब्ध स्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति सुशासन सामाजिक न्याय समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त हुने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष नेपाल सरकारको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालले काठमाण्डुमा हिजो आयोजना गरेको हिजो भोलिका लागि सँगसँगै युवासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अगाडि बढ़िसकेकाले उद्यमशीलताबाट मात्रै रोजगारीका लागि अवसर सृजना हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले देशका युवाहरूलाई आफ्नो क्षेत्रमा केन्द्रित भएर काम गर्न आग्रह गर्नुहुँदै सरकारले आगामी नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा चिकित्सा कानून विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब 140 युवाको सहभागिता रहेको थियो। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विभिन्न पाँचवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू स्वीकृत गरेको छ। बैठकमा प्रतिस्थापन विधेयकका रूपमा आएका सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081, निजीकरण पहिलो संशोधन विधेयक 2081, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विधेयकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको स्वामित्वमा रहेका सार्वजनिक प्रतिष्ठानको व्यवस्थापनमा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री पौडेलले विगतका अनुभवहरू समेतका आधारमा सार्वजनिक प्रतिष्ठानहरू सञ्चालनका लागि सम्भावित सबै विकल्पहरू खुला गर्ने गरी विधेयक आएको बताउनुभयो। उपभोक्ताको हित रक्षाका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै अर्थमन्त्री पौडेलले विद्यमान कानूनहरूमा सुधार गरी सूचना प्रविधिको क्षेत्रमा लगानी बढ़ाउन स्वदेशी पूँजी लगायत पलायन रोक्न र नेपाली लगानीकर्तालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन खोजेको पनि बताउनुभयो। बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताको अपेक्षा अनुरूप सरकारमा काम कार्यवाहीलाई छिटो छरितो बनाउन प्रचलित कानूनहरू संशोधन गर्न खोजिएको बताउनुभयो। मन्त्री गुरूङले प्रस्तुत विधेयकले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने, गैर आवासीय नेपाली नागरिकलाई सहज रूपमा भिसा उपलब्ध गराउने जस्ता अत्यावश्यक विषयमा देखिएका समस्याहरूको समाधान खोजेको बताउनुभयो। यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले आम जनता र सरोकारको आवश्यकता सम्बोधन हुने गरी सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले मुटु रोग, मधुमेह तथा अन्य नसर्ने रोगका बिरामीहरूलाई उपयोगी मानिने औषधीय गुण भएका र पोषणयुक्त खाद्य बालीको विश्व बजारमा माग बढ़िरहेकाले यस्ता जड़ीबुटी र खाद्य बालीको विकासका लागि आगामी बजेट र नीति तथा कार्यक्रममा जोड़ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही चैत 13 गते बुधबार सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिमा विवाहका लागि 20 वर्ष उमेर पुग्नुपर्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ। समितिको हिजोको बैठकमा सांसदहरू नागिना यादव, रंजु कुमारी झा, पूर्णबहादुर घरती लगायतले विवाह सम्बन्धी हालको व्यवस्था व्यवहारिक नभएकाले संशोधन गरी 18 वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिनुभयो। समितिका सदस्य नागिना यादवले कानूनले विवाहको उमेर 20 वर्ष भने पनि समाजमा व्यवहारिक अभ्यासका रूपमा कतिपयको 20 वर्ष अघि विवाह भइरहेको बताउनुभयो। समिति सदस्य रंजु कुमारी झाले युवाको ठूलो संख्या लागू औषध र जबरजस्ती करणीको मुद्दामा कारागारमा रहेको अनुगमनबाट देखिएको जानकारी दिनुभयो। समितिका सदस्य ध्रुवबहादुर प्रधानले विवाहको उमेर सम्बन्धी जोड़िएर आएका प्रश्नबारे पुनः विचार गर्नुपर्ने बताउनुभयो। सदस्य रामकुमार राईले राज्यका हरेक क्षेत्रमा भर्ना हुन 18 वर्षको उमेरलाई आधार मानिएपछि विवाहका लागि 20 वर्ष कायम गर्न आवश्यक नरहेको तर्क गर्नुभयो। बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री रमेश लेखकले बाल विवाह सम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेर सम्बन्धी प्रावधान सुधार गरी जान सकिने बताउनुभयो। दक्षिण एशियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेको भन्दै यसको समाधान हुनुपर्नेमा जोड़ दिएका छन्। दक्षिण एशियाली किसान महासंघले हालै काठमाण्डुमा आयोजना गरेको सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा किसानले उत्पादनको मूल्य नपाउँदा बैंकबाट लिएको कर्जा तिर्न नसकी पैसाबाटै पलायन हुने अवस्था आएको बतायो। हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नु पर्नेमा जोड़ दिएको महासंघका अध्यक्ष डाक्टर प्रेम दंगालले जानकारी दिनुभयो। रासायनिकबाट प्रांगारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा स्वास्थ्य लगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्ने पनि आठै देशका किसान प्रतिनिधिले जोड़ दिएका त्यस अवसरमा जानकारी गराइएको छ। दक्षिण एशियाली देशका किसानले सीधै उपभोक्तालाई बेचबिखन गर्न सक्ने गरी कानूनी व्यवस्था गरिनुपर्नेमा पनि सम्मेलनले जोड़ दिएको छ। काठमाण्डुको चन्द्रगिरी नगरपालिका दुई नागढुङ्गामा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। चितौनबाट काठमाण्डु आउँदै गरेको G15546 नम्बरको हाइस सड़क छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी 26 वर्षीय सबिना गुरूङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनामा 9 जना घाइते भएका छन्। घाइते मध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ। हाइस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बाँकेको बेतहनीमा ट्याङ्करले ठक्कर दिँदा दुई नाबालकको मृत्यु भएको छ। डुडुवा गाउँपालिका ओडा नम्बर 2 बेतहनी चोकमा विद्यालयबाट घर फर्कदै गरेका दाजुभाइ स्थानीय बालक विशाल कुमार गोडिया र शिव कुमार गोडियालाई पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिनुभयो। ती दुवै बालक एलकेजीमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। घटनाको विरोधमा बेतहनी चोकमा चक्का जाम गरेर स्थानीयले प्रदर्शन गरेका छन् भने बालकलाई ठक्कर दिने ट्याङ्करमा आगजनी गरेको प्रहरीले जनाएको छ। दाङको घोराही उपमहानगरपालिका 9 खैरास्थित साङ्गिला प्लाई उद्योगमा आग लागि भएको छ। गैराती करिब 2 बजेदेखि शुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी जनार्दन जीसीले जानकारी दिनुभयो। सबै ठाउँबाट दमकल र ट्याङ्कर लगेर आगो निभाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको पनि उहाँले जानकारी गराउनुभयो। हो हामी क्षयरोग अन्त्य गर्न सक्छौ, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता भन्ने नाराका साथ विश्व क्षयरोग विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि आज मनाइँदैछ। क्षयरोग विरूद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ। यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास तथा उपलब्धिलाई सम्झिने अवसर प्रदान गरेको छ। क्षयरोगका कारण नेपालमा हजारौं मानिस प्रभावित भइरहेका छन्। विश्वभर लाखौं मानिसलाई प्रभावित गर्ने सरुवा रोग क्षयरोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रूपमा रहिआएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताउनु भएको छ। नेपाली कांग्रेस दाङले घोराहीमा हिजो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउँदै जनतालाई गुणस्तरीय सेवा दिनका लागि योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता रहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। विश्व मौसम दिवसका अवसरमा जल तथा ऊर्जा आयोगले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्व सूचना सेवा विस्तार गरिएको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढ़ाउने अभियानमा संचार जगत लाग्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी नेपालको हिजोदेखि विराटनगरमा शुरू भएको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै वहाँले संचार जगतले प्रजातन्त्र स्थापना भएपछि मुलुकमा आएको परिवर्तनका विषयमा जनतामा सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिनुभयो। बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीनवटा सब स्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ। बाराको अमलेखगंज तथा प्रसौनी र पर्साको वीरगंजमा निर्माणाधीन 132 केवी क्षमताका तीनवटा सब स्टेशन अन्तिम चरणमा पुगेको हो। कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको उत्तराखण्डको देहरादूनमा यही चैत 8 गतेदेखि 14 गतेसम्म तेस्रो इण्डो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव 2025 सञ्चालन गरिरहेको छ। त्यस मेलाले नेपाल र भारतबीचको व्यापार पर्यटन संस्कृति र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। भारतको देहरादून पुगेर हाम्रा कञ्चनपुर संवाददाता हरिशचन्द्र बागले तयार पारेको यो रिपोर्ट।
भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा इण्डो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव सञ्चालन भइरहेको छ। 5 दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय व्यापार मेला नेपाल र भारत बीचको व्यापार पर्यटन संस्कृति र आपसी सम्बन्धलाई अझ सुदृढ गर्ने उद्देश्यले गरिएको हो। नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट 1.5 करोड र कञ्चनपुर उद्योग वाणिज्य संघबाट 1.5 करोड गरी कुल 3 करोड रूपियाँको लागत आयोजना गरिएको यो मेलामा नेपाल र भारतका 100 भन्दा बढी व्यापारिक तथा प्रवर्धनात्मक स्टलहरू राखिएका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी:
यसको मेन उद्देश्य के हो कि नेपाल र भारतको व्यवसाय बीचमा समुद्र सम्बन्ध बनाउने, बोर्डरलाई स्मुथली बनाउने र नेपालमा यहाँबाट कसरी पर्यटकहरूलाई त्यहाँ भित्र्याउन सकिन्छ त्यो कुराको नलेजको लागि हामीले यहाँ यो महोत्सवको आयोजना गरिरहेका छौँ।
यो मेला नेपाल भारत व्यापार तथा पर्यटन प्रवर्धनका लागि एउटा ऐतिहासिक अवसर हो। दुवै देशका व्यवसायहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रवर्धन गर्न पाएका छन् जसले आगामी दिनमा व्यापार विस्तार गर्न ठूलो भूमिका खेल्नेछ। नेपालका विभिन्न क्षेत्रबाट यो देहरादूनमा स्टल राख्नुभएका नेपाली व्यवसायीहरू:
कमल भण्डारी, तानसेन पाल्पा, नेपाली मूलका धेरै यिनी हुन्छ, उहाँहरूले पालपाली ढाकालाई यहाँ पनि प्रयोग गरिदिनु होला र पर्यटन प्रवर्धनको लागि अझै गाढा सम्बन्ध राखोस्, भाइचाराको सम्बन्ध रहोस् भनी चाहन्छु।
माया गुरुङ, ताप्लेजुङबाट अलैँचीको रेसाको सामानहरू लिएर यहाँ दोस्रो चोटि आएको, यसपालि चाहिँ कस्तो हुन्छ? पहिलोचोटि राम्रै भयो थियो।
यस मेलामा भारतका विभिन्न क्षेत्रमा उत्पादित सामग्रीहरू र उद्योग तथा पर्यटन प्रवर्धनका सामग्रीहरू समेत प्रदर्शनमा राखिएका छन्। विशेष गरी यहाँ नेपाली मूलका नागरिकहरूको यो मेलामा आकर्षण बढेको छ। नेपाली मूलका नागरिकहरू:
करणबाट, इण्डो नेपालको जुन मेला लागेको छ त्यो देखेर चाहिँ धेरै खुसी लाग्यो, त्यहाँको पनि बिजनेसले प्रमोट गर्नको लागि चाहिँ मलाई लाग्छ यो राम्रो अपर्च्युनिटी हो।
मेरो नाम गीता भण्डारी, देहरादूनमै रहन्छ हामी, छिद्रवाला भन्ने गाउँमा। बहुत राम्रो, यस्तो कोही पनि प्रोग्राम हुन्छ कहीँ नेपाली हामी जरुर आउँछ, हामीलाई बहुत राम्रो लाग्छ। नेपालको मान्छेहरूले यति राम्रो राम्रो सपहरू लगाएछ, प्राउड फिल हुन्छ यस्तो हेर्दाखेरि।
इण्डो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव 2025 नेपाल भारत व्यापार तथा पर्यटन प्रवर्धनका लागि एउटा महत्वपूर्ण मञ्च उपलब्ध गराएको छ। व्यापारिक आदान प्रदान सँगै सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाउने यो मेलाले दुवै देशका नागरिकहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने विश्वास गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, देहरादून, उत्तराखण्ड, भारत।
कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न फेरी गंगा नगरपालिका चार हर्रेमा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ। कर्णाली प्रदेश सरकारले 6 वर्ष अघि 70 लाख रूपियाँको लागतमा विषादी प्रयोगशाला भवन निर्माण भए पनि कर्मचारी र प्रयोगशालामा आवश्यक उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपछि सञ्चालनमा आउन नसकेको प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले बताउनुभयो। बाँकेको डुडुवा गाउँपालिकाले पर्यटन क्षेत्रको विकासका लागि योजना निर्माण अघि सारी काम गर्दै आएको छ। गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्धनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
पर्यटकीय क्षेत्रहरूको संरक्षण सम्वर्धन र प्रचार प्रसारमा ध्यान दिएको डुडुवा गाउँपालिकाले पिकनिक स्थल र होमस्टेहरूको विकासलाई प्राथमिकता दिएको छ। डुडुवाको वडा नम्बर एकमा 150 फीट अग्लो भगवान शिवको प्रतिमासँगै त्यस क्षेत्रमा अन्य संरचना निर्माणको काम भइरहेको छ। गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी:
हाम्रो चाहिँ सोच के हो भने डुडुवा गाउँपालिकामा दुई चार ठाउँमा पिकनिक स्पट होमस्टे उता मान्छेहरू चिसा पानी गाभर जान्छन् यताका पनि आफ्नो चाहिँ भएका कुराहरूलाई अवलोकन पनि गर्नुहुनेछ र पिकनिकमा रमाइलो पनि गर्न पाउनुहुन्छ त्यो सोचले हामीले काम गर्यौं।
आन्तरिक पर्यटकलाई आकर्षण गर्न पिकनिक स्पटका साथै अवलोकनको दायरालाई अझ फराकिलो बनाउने सोचले काम गरिएको छ। घुम्न तथा रमाउन जाने आन्तरिक पर्यटकले भौतिक संरचनाको साथै अन्य क्षेत्रलाई अझ व्यवस्थित गर्न गाउँपालिकालाई सुझाव दिएका छन्। नेपालगंजबाट पिकनिकका लागि डुडुवा 5 नानापुर स्थित सिद्धि विनायक लाइन्स पार्क पुग्नु भएकी मनिषा राणा:
नेचर वाइज यो ठाउँ एकदमै राम्रो छ, थोरै ग्रिनरी छ होइन, पानीको व्यवस्थाहरू सबै छ, तर हल्का व्यवस्थित अलिक फोहोर हिसाबले हुन्छ, किनभने हुन त त्यो पिकनिक खेल्न आउनेहरूले आफैले पनि फोहोर गरिदिएर पनि हुन सक्छ, त्यसलाई हल्का क्लिननेसको म्याटरलाई हेरिदिए भने चाहिँ यो ठाउँ चाहिँ एकदमै राम्रो हुन्छ। अनि गार्डनरी टाइपको बनाइदिए पनि बच्चाहरूको लागि खेल्नलाई स्विङहरू राखिदिने, एक दुईवटा पिङहरू राखिदिए भने
गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न विभिन्न संरचना निर्माण गरेसँगै त्यस क्षेत्रमा विभिन्न चाडपर्वका साथै विदाको दिन आन्तरिक पर्यटकको भीड़ लाग्ने गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार: इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि कम्तीमा 41 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा भएको हवाई आक्रमणमा हमासका उच्च अधिकारी सलाह अल बर्दिवेल र उनकी श्रीमतीको पनि मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। पहिलो युद्ध विराम लगत्तै इजरायलले शुरू गरेको आक्रमणमा 50,000 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योगमा 14 घण्टासम्म लोड सेडिङ गर्दा बजारमा महँगी बढ़ेको उद्योगीहरूले दावी गर्नु भएको छ। नेपाल सिमेन्ट उद्योग संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर महँगी बढ़ेको बताएका हुन्। स्टील उत्पादक संघका अध्यक्ष शोभाकर नेउपानेले हाल उद्योगमा घोषित रूपमा 12 घण्टा र अघोषित रूपमा 2 घण्टा गरी 14 घण्टा लोड सेडिङ भइरहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले हिउँदमा 24 घण्टामा 12 घण्टा उद्योग बन्द गर्न नसकिने बताउनुभयो। सम्मेलनमा उद्योगीहरूले लोड सेडिङका कारण प्रति किलो 17.33 रुपियाँ लागत बढेको र लोड सेडिङबाट मात्रै 9 रुपियाँ बढी खर्च वृद्धि भएको जानकारी गराउनुभयो। गत हप्ता निरन्तर ओह्रारो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्सेको परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 54.62 अंकले घटेर 2614.68 बिन्दुमा कायम भएको छ। यस दिन 317 कम्पनीहरूका 1,23,71,280 किता शेयरहरू 6,32,41,000 रुपियाँमा किनबेच भएका छन्। बुद्धिस्ट पर्यटकलाई नेपालमा आकर्षित गर्ने उद्देश्यले म्यानमारको यांगुनमा बौद्ध पर्यटन प्रवर्धन गरिने भएको छ। नेपाल पर्यटन बोर्डले यांगुनमा नेपाल म्यानमार व्यापार तथा पर्यटन एक्सपो 2025 आयोजना गरी पर्यटन प्रवर्धन गर्न थालेको हो। नेपाल र म्यानमार बीच 65 औं कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा बोर्ड र म्यानमार स्थित नेपाली दूतावासको सहकार्यमा यही चैत्र 8 र 9 गते भएको एक्सपोमा बौद्ध पर्यटन प्रवर्धनमा जोड़ दिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। तर्फबाट बौद्ध पर्यटन प्रवर्धनमा विशेष जोड़ दिँदै म्यानमारका पर्यटकलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान मार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आगामी वैशाख 25-29 गतेसम्म काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ। मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भूटानबाट सहभागिता हुने भएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा मेड इन नेपाल पेभिलियन तथा वस्तुगत संघहरूका छुट्टा छुट्टै पेभिलियनहरू रहने छन्। मेलामा 300 भन्दा बढी स्टल मार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री गरिनेछ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आइतबार लुम्बिनी प्रदेशलाई 131 रनको फराकिलो अन्तरले हराएको छ। आर्मीको यो सातौं जित हो। उसले फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। सिद्धार्थ रंगशालामा भएको खेलमा जितको लागि 244 रनको लक्ष्य पछ्याएको थियो। अन्तत अत्यन्त खराब ब्याटिङ प्रदर्शनमा लुम्बिनी 27.1 ओभरमा सबै विकेट गुमाएर 112 रनमा समेटियो। आर्मीको यो आठौं खेलमा सातौं जित हो। उसले 14 अंक बनाएको छ। यो हारसँगै लुम्बिनीको फाइनल पुग्ने सम्भावना सकिएको छ। उसले 8 खेलबाट मात्र 8 अंक जोडेको छ। लुम्बिनीको यो चौथो हार हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई 31 रनले हराएको छ। जितको लागि 243 रनको विजय लक्ष्य पछ्याएको कोशी प्रदेश 45.1 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 211 रनमा समेटियो। सुदूरपश्चिमको यो तेस्रो जित हो। जितका बावजुद सुदूरपश्चिम फाइनलको दौड़बाट बाहिरिसकेको छ। उसले 8 खेलबाट 6 अंक बनाएको छ। कोशीको यो सातौं हार हो। उसँग मात्र 2 अंक रहेको छ। त्यस्तै एपीएफले गण्डकी प्रदेशलाई 31 रनले हराएको छ। एपीएफको यो जितसँगै अब पीएम कप फाइनलको होडमा 3 विभागीय टोली मात्र रहेका छन्। बाँकी 7 प्रदेश टोलीको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ। स्ट्राटेक ओभल मैदानमा जितको लागि 259 रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश 50 ओभरमा 8 विकेट गुमाउँदै 227 रनमा समेटियो। यो जितमा एपीएफले 7 खेलबाट 10 अंक बनाएको छ। गण्डकीको आठौं खेलमा यो सातौं हार हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र बागमती प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:03 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधान र गणतन्त्रको पक्षमा प्रतिबद्ध रहने नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णय। नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युवाका समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। आज विश्व क्षयरोग विरूद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै। र इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परे कम्तीमा 41 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।